نبی کریم صلی اللہ علیہ وسلم بحیثیت معلم. اس کتاب کا ٹاپک نمبر 34. شاگرد کو سبق دہرانے کا موقع دینا. اسے دیکھیں گے جو پیج نمبر 323 ہے بک میں. اسٹوڈنٹس کو اپنے سبق کو دہرانے کا موقع دینا, یہ نبی صلی اللہ علیہ وسلم کی بہت پیاری سنت بھی ہے. اور آج اس سے پتہ چلتا ہے کہ جب کسی کو کہا جائے کہ کہیں بھی بات دہراؤ تو اس سے کتنا اچھا اس کا نتیجہ سامنے آتا ہے کہ پھر وہ بات طالب علم کو بھولتی نہیں ہے. اس میں ہم چند مثالیں دیکھیں گے. پہلی مثال ہے حضرت برا رضی اللہ عنہ کو دعا دہرانے کی اجازت دی آپ نے. امام بخاری رحمہ اللہ نے برا بن عازب سے یہ روایت نقل کی ہے, کہتے ہیں قال للنبی صلی اللہ علیہ وسلم اذا اتیت مجا کا فتودا ودو اکا لسلاتی ثم تجی علی شق الایمنی ثم قل. یہ ہے دعا کے الفاظ, اور دعا ہے بڑی خوبصورت قطع نظر اس کے کہ ہم اس کو آپ کی ٹیچنگ اسٹریٹجیز کے طور پہ پڑھ رہے ہیں, لیکن بعض دفعہ ہمارے سامنے بہت خوبصورت چیزیں بھی آ جاتی ہیں اس میں, تو یہ دعا یاد کرنے کے قابل ہے. اللہم اسلمت وجہی الیک وفوت امری الیک ولجأت ظہری الیک رغبتا و رحبتا الیک لا ملجا ولا منجا منک الا الیک اللہم آمنت بکتابک الذی انزلتا وبنبیک الذی ارسلتا. یہاں تک دعا کے الفاظ تھے. پھر آپ نے فرمایا کہ اس کو پڑھنے کے بعد ہوگا کیا, فَإِن مُتَّ مِن لَيْلَتِكَ فَأَنْتَ عَلَى الْفِطْرَةِ وَاجْعَلْهُنَّ آخِرَ مَا تَكَلَّمُ بِهِ قَالَ فَرَدْتُهَا عَلَى النَّبِيِّ صلی اللہ علیہ وسلم فَلَمَّا بَلَغْتَ اللَّهُمَّ آمَنْتُ بِكِتَابِكَ الَّذِي أَنزَلْتَ قُلْتُ وَرَسُولِكَ قَالَ اللَّهُ وَنَبِيِّكَ الَّذِي أَرْسَلْتَ. نبی کریم صلی اللہ علیہ وسلم نے مجھے فرمایا جب تم اپنے بستر پر آؤ یعنی آنے کا ارادہ کرو تو اس طرح وضو کرو جیسا کہ نماز کے لیے وضو کرتے ہو, پھر اپنی دائیں کروٹ پر لیٹ جاؤ, پھر کہو اے اللہ میں نے اپنا چہرہ آپ کی طرف جھکا دیا اور اپنا معاملہ آپ کے سپرد کر دیا, اور میں نے ثواب کی رغبت کرتے ہوئے اور عذاب سے ڈرتے ہوئے آپ کو اپنا پشت پناہ بنا لیا, یعنی آپ میری مدد کریں گے, آپ کے سوا کوئی جائے پناہ اور مقام نجات نہیں, یعنی کوئی پناہ دے ہی نہیں سکتا آپ کے سوا. اے اللہ میں آپ کی کتاب پر ایمان لایا جو آپ نے نازل فرمائی, اور آپ کے نبی صلی اللہ علیہ وسلم کے ساتھ جن کو آپ نے مبعوث کیا. اگر تم اسی رات مر گئے تو فطرت پر مرو گے, مراد کیا ہے کہ توحید پہ مرو گے, کیونکہ ہر بچے کی فطرت میں توحید ہے, کل مولود یولد علی الفطرہ حدیث میں آتا ہے. تو فطرت پہ مرو گے مراد یہ ہے کہ توحید پہ مرو گے, اللہ کے بندے ہو کے مرو گے. اور اس دعا کو سب باتوں کے آخر میں پڑھو, یعنی رات کو سونے سے پہلے بس آخری کام یہ دعا پڑھنا کرو. انہوں نے بیان کیا کہ میں نے اس دعا کو نبی صلی اللہ علیہ وسلم کے روبرو دہرایا جب میں اللہم آمنتو کے بعد اے اللہ میں آپ کی کتاب پر ایمان لایا جو آپ نے نازل فرمائی پر پہنچا تو میں نے کہا وہ رسولکا, یعنی نبیو کا کی جگہ رسولکا کہہ دیا, اور آپ کے رسول پر بھی, تو آپ نے فرمایا نہیں تم کہو اور آپ کے نبی پر جن کو آپ نے مبعوث فرمایا. تو یہاں آپ دیکھیں کہ چند ہمیں سائیڈ ایشوز بھی ملتے ہیں. پہلی بات تو کہ آپ نے اسٹوڈنٹس کو دعا دہرانے کا موقع دیا اور اس سے غلطی نکل جاتی ہے. ضروری نہیں کہ استاد نے غلط کہا ہو, بعض دفعہ اسٹوڈنٹس بھی غلط سنتے ہیں اور مغالطے ہوتے ہیں وہ اس طرح نکل جاتے ہیں. اور ہو سکتا ہے بعض دفعہ اسٹوڈنٹ کے دہرانے پہ استاد کو پتہ چلے کہ میں نے غلطی سے غلط کہہ دیا تھا, تو اصلاح ابھی ہو جائے تو بہتر ہے. دوسری بات دیکھیے کہ یہاں ہمیں ایک اور خوبصورت بات پتہ چلتی ہے کہ دعاؤں میں لفظوں کی تبدیلی نہیں کرنی چاہیے جو قرآن اور حدیث سے ہمیں ملتی ہیں. اپنی زبان میں کچھ بھی کہیے, کچھ بھی سمجھ کے کیجئے, لیکن جب آپ قرآن کی دعا یا حدیث کی دعا کہہ کے پڑھیں تو پھر اس کے اندر آپ چینج نہیں کر سکتے. اللہ کے نبی نبی بھی تھے اور رسول بھی تھے. نبی اور رسول کا فرق الگ جگہ پہ ہم کر چکے بہت دفعہ, لیکن نبی صلی اللہ علیہ وسلم پہ دونوں ہی نام آتے ہیں. اس کے باوجود دعا میں رسول کی جگہ نبی نہیں کہا, تو پھر کہاں گنجائش ہے کہ ہم اپنے مرضی سے لفظوں کو آگے بڑھائیں اور آگے سے آگے, اور بعض دفعہ نام سیگے چینج کیے جاتے ہیں. تو بہرحال یہ سائیڈ ایشو ہے. تو یہاں سے دعا کا دہرانا ہے. اب اس میں آپ کیا کہہ سکتے ہیں, کسی کو پڑھایا چلو اب آپ ریپیٹ کرو میں سنتی ہوں. बात सफ़र शुरू में स्टूडेंट्स इससे बहुत घबराते हैं, तो नहीं कि कोई बात नहीं, कोई हरज नहीं, कोई और थोड़ी सुन रहा है, इसलाह हो जाएगी। या आप ये कह सकते हैं मैं ये देखना चाह रही थी कि मैंने ठीक पढ़ाया कि नहीं, मैंने कोई गलती तो नहीं की। इसी तरह किसी को आप कोई मैसेज देते हैं, ये ले आना वो ले आना, अब आप अपने जोम में सोचते हैं कि सब कुछ कह दिया, अगले ने कुछ सुना होता है कुछ नहीं सुना होता, तो आप क्या करेंगे? आप उस मौके पे फिर उससे दोहरवा लीजिए, क्या कहा आपने ज़रा बताइए, या मैंने क्या कहा, या आपने क्या समझा। इस तरह से इंशाल्लाह ताला आप देखेंगे कि बहुत ज़्यादा बात सुनने के लिए लोग तैयार भी होंगे और अगली दफ़ा फिर बात को पहले से ज़्यादा तवज्जो के साथ सुनेंगे। इसी तरह अगला टॉपिक हम देखेंगे, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम बहसियत मुअल्लिम, टॉपिक नंबर 35, तवाज़ो यानी आजजी का इजहार हो, पेज 325। अल्लाह ताला ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को अहले ईमान के लिए तवाज़ो का हुक्म दिया। अल्लाह ताला ने इरशाद फरमाया, वख़्फ़िज़ जनाहका लिमनित्तबअक मिनल मुमिनीन, और जो अहले ईमान आपके पैरोकार हैं इनके लिए अपने पहलू को झुका दीजिए। और तवाज़ो से मुराद अलामा आइनी कहते हैं, इज़हारु तनज़्ज़ुलु अन मर्तबतिही, अपने रुतबे से फरोतनी का इजहार। फरोतनी क्या होती है? आजजी, यानी आपका जो रुतबा है आप उससे नीचे होके दिखाएं लोगों को। और इमाम तबरी तवाज़ो को कहते हैं कि दीन और दुनिया की भलाई तवाज़ो में है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम तवाज़ो के सिलसिले में अल्लाह ताला के इसी हुक्म की एक अमली तस्वीर देखते हैं। सहाबे कराम के साथ मामला करते हुए आपका क्या रद्द अमल था? क्या एक बॉस हुक्मरान या लीडर की तरह आप उनके अंदर कोई बहुत बड़े बन के रहते थे, या फिर आप उनके साथ बराबरी के मामले में रहते थे, या उनसे भी नीचे अपने आप को रखते थे? तो आइए इसकी चंद मिसालें देखते हैं। पहली मिसाल नबी सल्लल्लाहु अलैहि वसल्लम का अपने लिए सहाबे कराम के क़याम को नापसंद करने की है। इमाम बुखारी, तिरमिज़ी, अहमद और ज़िया मुक़द्दसी रहमहुल्ला ने हज़रत अनस रदी अल्लाह अन्हु से ये रिवायत नकल की। कहते हैं कि लम यकुन शख्स अहब इलैहिम रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम क़ाला व कानू इज़ा रऔहु लम यक़ूमू लिमा यअलमून मिन कराहियतिही लिज़ालिक। इन्हें यानी सहाबा कराम को कोई शख्स नबी सल्लम से ज़्यादा अज़ीज़ न था। उन्होंने मज़ीद ज़िक्र किया, और जब वो आपको देखते तो खड़े ना होते, क्योंकि उन्हें इस बारे में आपकी नापसंदीदगी का इल्म था। यानी टीचर के आने पर जैसे लोग खड़े हो जाते हैं यादव के लिए, किसी बड़े को देख कर खड़े हो जाना ये पसंदीदा नहीं था आपकी नज़रों में। इस हदीस की शरह में मुल्ला अली कारी कहते हैं कि क्योंकि वो जानते थे कि आप इस बात जनीन के खड़े होने को अपने आप को अज़राहे तवाज़ो और मुतकब्बिर और जाबिर लोगों की आदत की मुखालफत के पेश नज़र नापसंद फरमाते हैं। ये है अल्लाह के नबी की तवाज़ो। और आप देखिए कि आम लोग जो उस्ताद बन जाते हैं तो फिर उनका मुकाम कैसे इतना बढ़ सकता है कि वो अपने आने पर लोगों को या स्टूडेंट्स को मजबूर करें कि खड़ा किया जाए। और आप देखिए कि मुसलमान मुल्क में ये चीज़ जायज़ नहीं करार दी जानी चाहिए, क्योंकि टीचर को तो डेफिनेटली लोग रिस्पेक्ट के लिए खड़े होंगे ना, अदब के लिए। तो कुम लिल्लाह ही कानितीन, ये तो अल्लाह के लिए हमें कहा गया कि अल्लाह के लिए खड़े हो जाओ, क़याम नमाज का एक हिस्सा। वैसे किसी को आता दे कर खड़े हैं इस्तकबाल के लिए, उसके हाथ से कोई चीज़ लेने के लिए, मदद के लिए, तो वो कोई हर्ज की बात नहीं है, लेकिन नीयत से बहरहाल अमल का स्टेटस होता है, वो अमल बदल जाता है। नासिरुद्दीन अल्बानी रहमहुल्लाह, जो इस दौर के एक मुहक्किक गुज़रे, उन्होंने इस हदीस की शरह में लिखा कि जब नबी सल्लल्लाहु अलैहि वसल्लम शैतान की शरारतों के असर से महफूज किए जाने के बावजूद इस किस्म के क़याम को ख़ुद अपनी खातिर नापसंद फरमाया करते थे, तो दूसरों के लिए जिनके मुबतलाए फितना होने का ख़दशा हमेशा रहता है, इसको बतरीके उला नापसंद करेंगे। बहुत से मशायख और इनके अलावा दीगर लोगों का क्या किया जाए जो इस क़याम को रवा समझते हैं और उससे इस तरह मानूस हो चुके हैं गोया कि ये एक शरई बात है। सिर्फ यही नहीं, बल्कि इनमें से बास ने नबी सल्लल्लाहु अलैहि वसल्लम के इरशाद गिरामी कूमू इला सैयदिकुम, अपने सरदार की तरफ उठो, इससे इस्तदलाल लेते हुए इसको पसंदीदा करार दिया। इस सिलसिले में उन्होंने एहतरामन किसी की खातिर क़याम में और ज़रूरत के वक्त पेश नज़र किसी की तरफ उठने में, जैसे कि इस्तकबाल की खातिर सवारी से उतारने में, तावन वगैरह में, यानी इसमें फ़र्क को मलहूस नहीं रखा, यानी इसका लिहाज नहीं किया। जो बात अभी आपको अपने लफ्ज़ों में बताई बिल्कुल वही बात है। ये भी इमाम अहमद की रिवायत करदा हदीस, अपने सरदार की तरफ उठो और इसको सवारी से उतारो, इस पर दलील है और इसकी सनद हसन है। तो बेसिकली खुलासा क्या है? किसी ज़रूरत के तहत खड़े हों, सवारी से उतारने के लिए, सामान लेने के लिए, वेलकम करने के लिए, खुशी का इजहार करने के लिए, तो कोई हर्ज की बात नहीं है। और इसके अलावा अगर इज़्ज़त, रिस्पेक्ट, ऑनर, डिग्निटी के लिए हो तो फिर वो दुरुस्त नहीं। दूसरी मिसाल है शागिर्द की किरत सुनना। इमाम मुस्लिम रहमहुल्ला ने हज़रत अब्दुल्ला रदी अल्लाह अन्हु से रिवायत किया, बयान करते हैं, क़ाल रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम इक़्रा अलैयल कुरआन, क़ाल फ़क़ुल्तु या रसूलुल्लाह अक़्रा अलैका व अलैका उन्ज़िला, قال إن يشتهي نسمه من غيري فقرات النساء حتى إذا بلغت فكيف إذا جئنا من كل أمة بشهيد وجئنا بك على هؤلاء شهيدا رفعت رأسي أو غمزني رجل إلى جنبي فرفعت رأسي فرأيت دموعه تسيل. رسول الله صلى الله عليه وسلم نے فرمایا مجھ پر قرآن پڑھو. انہوں نے بیان کیا یعنی یہ سن کر मैंने अर्ज़ किया मैं आप पर पढूं और आप पर तो कुरान नाजिल हुआ, यानी आप पर तो ख़ुद नाजिल हो रहा था, तो आप मुझसे क्यों सुने? क्योंकि बस दफ़ा लोग सोचते हैं ना कि अच्छा जी सुन लेते हैं चले इंफॉर्मेशन के लिए, तो जिस पे नाजिल हुआ उसके पास तो सारी इंफॉर्मेशन थी। इससे पता चलता है कि कुरान पाक अमल के लिए तो सुनते ही हैं, इंफॉर्मेशन के लिए तो सुनते हैं, लेकिन इसके सुनने से एक असर आता है दिल पर, और हर आवाज़ का मुख्तलिफ फ़र्क होता है, तासीर होती है। आपको ख़ुद पता होता है लेकिन आप दूसरे की ज़ुबान से सुनकर उसमें ज़्यादा खुशी महसूस करते हैं। तो आपने कहा, हाँ मैं तो चाहता हूँ कि अपने अलावा किसी दूसरे से सुनो। बस मैंने सूरतुन्निसा पढ़नी शुरू की, यहाँ तक कि मैं इस आयत पर पहुँचा। फिर कैसे होगा जब हम हर उम्मत से गवाह लाएंगे और आपको इन लोगों पर गवाही देने के लिए लाएंगे? मैंने अपना सर उठाया या मेरे पहलू में बैठे शख्स ने मुझे ठोंका, तो मैंने आप सल्लल्लाहु अलैहि वसल्लम के आंसुओं को बहते हुए देखा। आगे मारूफ रिवायत आपको मालूम होगी कि आप गवाही के साथ से घबरा गए थे कि क़यामत के दिन जब मुझसे ये पूछा जाएगा तो फिर मैं क्या कहूँगा। हमें कितना को फिक्र है इस गवाही का, ये मैं और आप ख़ुद अपने दिल से और अपने रवैयों और अपने अमल से पूछ सकते हैं। लेकिन हकीकत यह है कि अल्लाह के नबी सल्लम को यह एहसास बहुत शिद्दत से था कि कहीं क़यामत के दिन मुझसे इस गवाही के बारे में कुछ कमी बेशी ना हो जाए और मैं पकड़ा ना जाऊँ। तो इससे भी आपकी आजिज़ी दिखती है कि आप इल्म अमल में बड़े थे लेकिन अपने से छोटे, फिर अपने स्टूडेंट्स से ये बात सुनी, तो ये चीज़ भी आपके अंदर की आजिज़ी को साबित करती है। इमाम नवी इस हदीस की शरह में कहते हैं कि इस हदीस में अहले इल्म व फ़ज़ल का लोगों के साथ तवाज़ो के साथ मामला करना साबित होता है, ख्वाब वो इनके पैरोकार ही क्यों ना हो। क्या पता चला कि आप सुन सकते हैं चाहे किसी को इल्म और रुतबे में अपने से छोटा ही समझें। एक और मिसाल है इसकी, साइल की खातिर खुतबा तर्क कर देना। यानी आप खुतबा दे रहे थे और एक सवाली आया तो आपने उसकी खातिर खुतबा छोड़ दिया। इमाम मुस्लिम ने अबू रफ़ाया रदी अल्लाह अन्हु से रिवायत नकल की, बयान करते हैं कि इन तहैतु इला नबी सल्लल्लाहु अलैहि वसल्लम वहु यख्तुबु क़ाल फ़क़ुल्तु या रसूलल्लाहि रजुलुन ग़रीबुन जा यसअलु अन दीनिही ला यद्री मा दीनुहु قال فقبل علي رسول الله صلى الله عليه وسلم وترك خطبته حتى انتهى الي فاتي بكرسي حسبت قواعمه حديدا قال فقعد عليه رسول الله صلى الله عليه وسلم وجعل يعلمني مما علمه الله ثم اتى خطبته فاتم اخرها. मैं नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के पास पहुंचा और उस वक्त आप खुतबा इरशाद फरमा रहे थे। उन्होंने मज़ीद बयान किया तो मैंने अर्ज़ किया, या रसूलुल्लाह, एक परदेसी शख्स दीन के मुतालिक सवाल करने के लिए हाजिर हुआ है, इसको मालूम नहीं कि दीन क्या है, यानी हकायक के दीन के मुतालिक तफसीलात से आगाह नहीं। उन्होंने बयान किया, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम मेरी तरफ़ मुतवज्जे हुए, अपने खुतबे को तर्क किया, यहाँ तक कि आप मेरे पास तशरीफ़ लाए, आपके लिए कुर्सी को लाया गया, मेरा ख्याल है कि इसके पाए लोहे के थे। उन्होंने मज़ीद बयान किया कि आप इस पर तशरीफ़ फरमा हुए और जो कुछ अल्लाह ने आपको सिखाया तो उसमें से मुझे सिखाने लगे, फिर आप अपने खुतबे की तरफ मुतवज्जे हुए और इसके बाकी मानदा हिस्से को मुकम्मल फरमाया। तो आप देखिए कि तवाज़ो देखिए, दूर से आने वाला एक शख्स आया, खुतबे का तसलसल मुनक़ता हुआ, ना आपने डांटा ना डपटा ना झाड़ ना सरजेंश ना त्यूरी दिखाई ना घूरा, और कोई ऐसी बात नहीं की कि जिससे वो शख्स शर्मिंदा होता। फिर उसके पास चल कर आए, उसको बताया, फिर इसके बाद खुतबा मुकम्मल किया। इस पर इमाम नवी कहते हैं कि इस हदीस से मुसलमानों के साथ नबी सल्लम की तवाज़ो, लुत्फ़ो इनायत, शफ़क़त और इनके लिए अपने पहलुओं को झुकाना ثابت ہوتا ہے. اللہ تعالیٰ سے دعا ہے کہ اگر علم دے تو اللہ تعالیٰ پھر اس کے ساتھ عاجزی بھی دے، کیونکہ عاجزی کے بغیر انسان اپنے علم سے زیادہ فائدہ نہیں اٹھا سکتا. پھر اگلی دلیل ہے سوار شاگرد کے ساتھ چلنا. امام احمد رحمہ اللہ نے معاذ بن جبل رضی اللہ عنہ سے روایت نقل کی، لما بعثہ رسول اللہ صلی اللہ علیہ وسلم الی الیمن خرج معہ رسول اللہ صلی اللہ علیہ وسلم یوسیہ ومعاذ راکب ورسول اللہ یمشی تحت راحلتہ. جب رسول اللہ صلی اللہ علیہ وسلم نے انہیں یمن کی طرف مبعوث فرمایا تو رسول اللہ صلی اللہ علیہ وسلم انہیں وصیت کرتے ہوئے ان کے ساتھ نکلے. اس وقت معاذ رضی اللہ عنہ سوار تھے اور رسول اللہ صلی اللہ علیہ وسلم سواری کے ساتھ ساتھ چل رہے تھے. کس طریقے سے آپ دیکھیے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم اپنے اندر عاجزی رکھتے تھے. آج تو بالکل ایسے لگتا ہے کہ کوئی پیچھے آپ کے جوتے بھی اٹھا کے جائے اور آپ کی چادریں بھی اٹھائیں، اور بعض دفعہ بالکل دینی رہنماؤں کو سینٹس اور بہت مافوق الفطرت مخلوق بنا کے پیش کر دیا جاتا ہے، جس سے پھر غلو اور شرک کے کئی اثرات جو ہیں وہ چھٹنے لگتے ہیں ان چیزوں کی وجہ سے. تو بہت کوشش کرنی چاہیے کہ علم کی وجہ سے کبھی لوگوں سے عزت نہ مانگیں، کوئی اسپیشل پروٹوکول نہ ہو، کوئی دے دے اس کی خوشی ہے لیکن آپ کی ڈیمانڈ نہ ہو، اور آپ اپنے آپ کو اس سے بالکل بے نیاز رکھا کریں. پھر اسی طرح ایک اور مثال ہے، شاگرد کو سوار کرنے کی خاطر سواری سے اترنا. امام نسائی نے عقبہ بن عامر رضی اللہ عنہ سے نقل کیا، کہتے ہیں کہ بین اقود برسول اللہ صلی اللہ علیہ وسلم فی نقب فی تلک النقاب اذ قال الا ترکب یا عقبہ فاجللت رسول اللہ صلی اللہ علیہ وسلم نرکب مرکب رسول اللہ صلی اللہ علیہ وسلم ثم قال الا ترکب یا عقبہ فاشفقت ان یکون معصیتا فنزلا ورکبت حنیحتا ونزلت ورکب رسول اللہ صلی اللہ علیہ وسلم ثم قال الا اعلمک سورتین من آخر سورتین قرأ بهما الناس. ایک دفعہ کا ذکر ہے کہ میں جب رسول اللہ صلی اللہ علیہ وسلم کی سواری کو چلائے جا رہا تھا تو آپ نے فرمایا، اے عقبہ کیا تم سوار نہ ہوگے؟ میں نے رسول اللہ صلی اللہ علیہ وسلم کے احترام کے پیش نظر آپ کی سواری پر چڑھنے کو اپنے لیے بہت بھاری بات سمجھا، یعنی مجھے اچھا نہیں لگا. آپ نے پھر فرمایا، عقبہ کیا تم سوار نہ ہوگے؟ مجھے خدشہ ہوا کہ سوار نہ ہونے میں کہیں نافرمانی نہ ہو جائے، تو آپ سواری سے نیچے تشریف لائے اور میں تھوڑی دیر کے لیے سوار ہو کر نیچے اتر آیا. یہاں دیکھیے کتنا خوبصورت عمل ہے، کہنے پہ سوار ہوئے، نہ کوئی اسٹوڈنٹ بات مانے تو اور برا لگتا ہے، پھر فوراً پھر اتر گئے. تو اس سے نبی صلی اللہ علیہ وسلم کو اندازہ ہو گیا ہوگا کہ یہ دل میں آپ کی کتنی عزت کرتے ہیں اور آپ سے محبت کرتے ہیں. تو اس طرح کی چیزیں جو ہوتی ہیں اس سے انسان اپنے آپ کو بہت زیادہ دوسروں کی نظروں میں لے آتا ہے اور عزت بھی پاتا ہے، محبت بھی ملتی ہے اور عزت بھی ملتی ہے. رسول اللہ صلی اللہ علیہ وسلم سوار ہو گئے اور پھر فرمایا، لوگ جو دو صورتیں پڑھتے ہیں کیا میں تمہیں ان میں سے دو بہترین صورتیں نہ سکھلاؤں؟ یہ فائدہ ہوتا ہے نا کسی کے ساتھ ٹریول کرنے کا، کہ راستے میں بھی علم کے موتی چننے کا موقع مل جاتا ہے اور انسان بعض دفعہ دوسروں سے زیادہ علم پا لیتا ہے. تو یہاں آپ دیکھیے کہ آپ کے ذہن میں کیسا لیڈر آتا ہے. جب آپ نبی صلی اللہ علیہ وسلم کے بارے میں سوچتے ہیں، کوئی ہمارے ذہن میں ایکسٹرا پروٹوکول اور شان اور شوکت اور اس طرح کی کوئی چیز نہیں دکھتی. لوگ آپ کی عزت کرنا چاہتے ہیں لیکن آپ لوگوں سے عزت ڈیمانڈ نہیں کرتے، اور عزت مانگے جانے والی چیز نہیں ہوتی، محبت سے ملتی ہے. اصل بات یہ ہے کہ جتنا ایک انسان اپنے لیے عاجزی اختیار کرتا جائے گا، اتنا اللہ تعالیٰ اس کے لیے یہ چیزیں آسان کرتا جائے گا. اس میں پھر ہم اپنے طور پر بھی بہت ساری چیزیں دیکھ سکتے ہیں کہ ہمارے اندر عاجزی ہے کہ نہیں. کیسے پتہ چلے کہ میرے دل میں عاجزی ہے کہ نہیں؟ اپنے ساتھیوں کے لیے، جن کو میں سکھاتی ہوں، جن کے لیے دین کا پیغام پہنچانے کی ذمہ داری لیتی ہوں، تو آپ دیکھیے آپ کی ٹون سے پتہ چلے گا، آپ کے الفاظ کے چناؤ سے پتہ چلے گا، دوسروں کو مخاطب کرنے سے پتہ چلے گا، اوئے اٹھو، او تم سناؤ، تم بولو، تم کیا کر رہے ہو. یہ ٹون نہیں، آپ کیا حال ہے فرمائیے، تشریف رکھیے. اس طرح کے شستہ جملے خوبصورت طریقے سے لوگوں کے دلوں پہ پہاڑ پڑنے والے ہوں. دیکھیے ڈسپلن اختیار کرنے کے لیے ٹیچر کوئی بھی سختی کر سکتا ہے، وہ ڈانٹ بھی سکتا ہے، وہ کھڑا بھی کر سکتا ہے، کچھ بھی کر سکتا ہے، وہ ڈسپلن ہوتا ہے. لیکن ٹیچر کی اصل پرسنالٹی کیا ہے؟ بعض لوگ یہ نہیں سمجھ پاتے نا، فلاں ٹیچر سخت ہیں کناروں میں، تو بعض کسی کے ڈسپلن قائم رکھنے کو ہی سختی کہہ دیتے ہیں، बाज़ लोग बिल्कुल डिसिप्लिन कायम नहीं करते, लेकिन लोगों की बातों में बातें करते हैं, हाँ में हम लाते हैं, तो लोग कहते हैं फलां बड़े नरम दिल टीचर हैं। तो बेहतरीन चीज़ क्या है, डिसिप्लिन को एक तरफ कर दें, वो तो एक किस्म का तरबियती सेशन होता है, लेकिन असल में टीचर आपसे कैसे बात करते हैं, अकड़ के, गुस्से से, खींच के, तो समझें कि ये बड़ाई की बात है। और इसके बरक्स आम ज़िंदगी में आजिज़ी से, नरमी से, आम स्टाइल में, क्या स्टाइल है वो असल में आपका असल स्टाइल होता है। तो बच्चों से भी यही मामला रखें, शागिर्दों से भी यही रखें। और ये कब होगा जब आपके दिल में बड़ाई नहीं होगी, हमारी ज़ुबान नहीं नरम होती, दिल नरम होता है। अगर आप ज़ुबान नरम करना चाहते हैं ना, तो दिल नरम कर लीजिए। तवाज़ो रखना चाहते हैं, खुशू पैदा करना चाहते हैं, तो खुदू पैदा करें, यानी दिल को नरम कीजिए। जितना आपका दिल नरम होता जाएगा, आपके बाहर भी खुशू आएगा। एक मौके पे किसी को दाढ़ी के बालों से खेलते देखा आपने दौराने नमाज, तो फरमाया कि अगर इसके दिल में खुशू होता तो इसके जवारे में भी होता। तो ये कोई ज़ाहरी बातें नहीं होती जो बाहर से पेश की जाएँ, बल्कि ये दिल के अंदर से उठने वाले जज्बात होते हैं।